ہر فرد کا خیال۔
ٹیلی ٹائم الیکٹرانکس ایل ای ڈیز اور ہوم اپلائنسز کی ہاٹسٹ اور برانڈیڈ رینج کے ساتھ 0% فائنانس گارنٹی اور لوئسٹ پرائسز اور فری ڈیلیوری ان جی ٹی اے، تو انتظار کیسا؟ ابھی وزٹ کریں ٹیلی ٹائم برامپٹن 280 ردرفورڈ روڈ یا اسپرنگ ڈیل اسکوئر شاپنگ سینٹر یا ایٹوبیکو 1770 ایلبین روڈ یا 9909 مارکم روڈ۔ مزید تفصیلات کے لیے کال کریں 9054551666۔ ٹیلی ٹائم الیکٹرانکس۔
چلی صاحب، پروگرام میں ایک خبر سے خوش آمدید کہنا چاہتی ہوں، میں آپ کے ساتھ عارفہ مظفر صاحب۔ آج ایک مجھے رپورٹ ملی پاکستان میں گھومنے کے جو واقعات ہوتے ہیں اس کے لحاظ سے، اور میں بڑے دکھ کے ساتھ اس رپورٹ کو آپ کے ساتھ شیئر کرتی ہوں۔ 2012 میں نا یہ ہمارا جو گلگت بلتستان کا علاقہ ہے، گلگت کا علاقہ ہے، وہاں سے یہ ایک کرسچن پریسٹ ہیں، وہ گم گئے تھے، اور آج ان کی فیملی کا اس کے بارے میں انفارمیشن آیا ہے۔ مسیح برادری سے ان کا تعلق تھا رکھنے والے پیٹر سجن، 9 سال 2012 میں یہ گمے تھے پیٹر سجن، اور کہتے ہیں ابھی تک وہ گھر پہ واپس نہیں آ سکے۔ میرے پاس جب یہ خبر پہنچی، اخنزادہ گل حمید فاروقی صاحب نے مجھے یہ خبر پہنچائی، تو انہوں نے کہا کہ انہیں اغوا برائے تاوان پشاور سے 2012 میں اغوا کیا گیا تھا۔ چترال مسیح برادری سے تعلق رکھنے والے پیٹر سجن پشاور کے بھانا مانٹری بازار میں سینٹری کا کاروبار کیا کرتے تھے، یعنی ساتھ میں وہ کرسچن تھے اور سینیٹری کا ان کا بزنس تھا۔ 4 جون 2012 کو نامعلوم لوگ ان کے پاس آئے اور انہوں نے ان کو کہیں کام پہ جانے کا کہا، سینیٹری کا کوئی کام تھا، تو یہ ہے پیٹر سجن ان کا نام ہے، وہی پشاور سے ان کا تعلق، اور وہ کہتے ہیں کہ ان کو دکان پر انہوں نے کسی کام کے بہانے اپنے پاس لے گئے۔ گھر والوں نے شام تک انتظار کیا مگر پیٹر سجن شام تک گھر واپس نہ آئی۔ 2012 کی بات کر رہی ہوں۔ بہرحال کہتے ہیں کہ وہ جو تھانہ بھانا مانٹری میں ان کی گمشدگی کا پرچہ بھی درج کروا دیا گیا۔ اغوا کاروں نے پیٹر سجن کے موبائل فون سے ان کے اہل خانہ سے رابطہ کر کے 20 لاکھ روپے تاوان مانگے۔ یہ خاندان وہ کہتے ہیں رقم دینے کو بھی تیار تھے، مگر اغوا کاروں نے پہلے پیسوں کا مطالبہ کیا اور اسے ایک خاص جگہ کہا کہ آپ یہ 20 لاکھ روپیہ، گھر والوں نے کہا اچھا ہم 20 لاکھ روپیہ بھی دیتے ہیں، انہوں نے کہا یہ پیسہ 20 لاکھ روپیہ آپ فلاں جگہ پہنچ کے رکھ دیں بس وہاں پہ، بعد میں پیٹر سجن کو چھوڑ دیا جائے گا۔ تاہم اس کے گھر والوں کو اغوا کاروں پر بھروسہ نہیں تھا، ایڈوانس میں تاوان رقم دے کر اسے چھوڑ بھی دیں گے کہ یہ نہیں چھوڑیں گے۔ متاثرہ خاندان نے پیٹر سجن کی گمشدگی کا جو رپورٹ تھی پولیس اسٹیشن بھان مانٹری میں درج کروائی۔ 17 اگست 2012 کو باقاعدہ تعزیرات پاکستان کے تحت ان کی ایف آئی آر درج کروائی۔ ان کا بیٹا جو ہے پیٹر سجن کے بیٹے، ان کا نام ہے جہانگیر پیٹر، وہ کہتے ہیں کہ پولیس نے ابھی تک اس کیس میں سوائے ہمیں تنگ کرنے کے اور ٹال مٹول کیا، ایف آئی آر دفعہ 365 کے تحت کام لینے کے علاوہ کچھ بھی نہیں کیا۔ پیٹر سجن کی بیوی نسرین پیٹر ان کا نام ہے، اور وہ کہتے ہیں کہ جب سے میاں کا اغوا ہوا ہے ہمارا پورا خاندان غم سے نڈھال ہے۔ آپ سوچیے 9 سال، یہ بھی نہیں پتا کہ وہ زندہ ہیں کہ مر گئے ہیں، کہاں پہ ہیں۔ اٹس اے سیڈ سچویشن، بچے بڑے ہو جائیں گے۔ ان کی بیٹی شیلا پیٹر کہتی ہیں کہ ہم روز ابو کی بازیابی کے لیے دعا مانگتے ہیں مگر ہم ابو کو دیکھنے کو بھی ترس گئے ہیں۔ عادل پیٹر ان کے چھوٹے بیٹے ہیں، کہتے ہیں کہ ابو کے غم میں ڈپریشن کا مریض، ان کا جو چھوٹا بیٹا وہ ڈپریشن کا مریض بن کے رہ گیا ہے، اور ہر روز ابو کے انتظار میں ان کی راہ تکتے ہیں، اور ان کی پوتی بھی ہے اور وہ بھی یقیناً کیا کر سکتی ہے، کچھ بھی نہیں کر سکتی۔ اٹس ویری سیڈ۔ اور ان کے ابو کے موبائل نمبر سے پشاور کے مختلف مقامات سے اور ایک بار جہلم سے بھی فون کر کے 20 لاکھ روپے مانگے، مگر کافی عرصہ گزر گیا، انہوں نے رابطہ نہیں کیا۔ پیٹر سجن کا غمزدہ خاندان ہے، اور یہ دیکھیے صاحب، اس کیس کو ہوا ہی نہیں لگی مگر یہ مسیح خاندان سے ان کا تعلق ہے، پشاور سے یہ لوگ ہیں، مگر یہ کون لوگ ہیں جو تاوان کا مطالبہ کرتے ہیں؟ اٹس اے ویری سیڈ اسٹوری جو میں نے سوچا تھا کہ آپ کے ساتھ شیئر کرتی چلوں۔ ایک ملاقات کی طرف بھی لے کر بڑھتی ہوں۔ دیکھیے صاحب، یہ تو میں نے پاکستان کا 2012 کا ایک کیس سنایا ہے، کل مسساگا میں کیا ہوا ہے،
یہ کوئی خاتون ہے, اس کو میرا خیال ہے انہوں نے اریسٹ تو کر لیا ہے. یہ ساگا میں پی ڈویژن نے کہا ہے, جو ہماری پولیس بہت اچھی ہے یہاں کی. وینسڈے 21 جولائی کو تقریباً 8:30 صبح کے قریب نا, ایک خاتون جو تھی پارک میں واک کر رہی تھی, اسکیٹ ڈرائیو مسز ساگا میں, اور انہوں نے ایک, آپ سوچئے یہ 24 سال کی عمر کی لڑکی ہے, اس نے 68 ایئرس کی جو وومن ہے اس کو اسالٹ کیا. جو 68 ایئرس کی وومن تھی اس کو کافی انجریز وغیرہ بھی آئی ہیں. الٹیمیٹلی آر پولیس از اے گریٹ پولیس, 24 جولائی کو اس ینگ لڑکی کو تو انہوں نے اریسٹ کر لیا. شی از 24 ایئرز آف ایج. انہوں نے چالیس سال کی عمر کی عورت ہے جس کو انہوں نے چارج کر لیا ہے, اور ان کو بیل کے لیے اونٹیریو کورٹ آف جسٹس میں 25 کو جانا پڑا. بہرحال یہاں پہ جہاں پہ ہیومن رائٹس بڑھے, اور یہاں پہ کوئی کسی کے غم میں شریک نہیں, کوئی کسی کی خوشی میں شریک نہیں, مگر یہاں بھی اس طرح کی سالٹ ہو جایا کرتی ہوتی ہیں. اینی ویز, بہت شکریہ ہمارے ان اسپانسرس کا جو اس قابل کرتے ہیں کہ یہ پروگرام ہم آپ کے ساتھ شیئر کر سکیں. میں نے آپ کے ساتھ ایک دو چیزیں اور بھی شیئر کرنی ہیں, مگر اس وقت ایک ملاقات کے لیے مجھے کہا جا رہا ہے. جناب فضل ودود صاحب ہمارے ساتھ ہوتے ہیں. فضل ودود کمز ایوری تھرسڈے, اور انشورنس سے متعلق تمام سروسز کے لیے اگر آپ نے کس طرح سے اپنی فائنینشیل انالیسس کروانا ہے, آپ فضل ودود صاحب سے رابطہ ضرور کر لیجئے گا. میں نے آپ کو ایک بڑی مزے کی ویڈیو دکھانی ہے, اور اس وقت نا سوشل میڈیا پہ بلیو کرنے کی بات نہیں ہے, اتنی چیزیں فیک ہیں کہ آپ کو یہ بھی نہیں پتا چلتا سچ کیا ہے اور جھوٹ کیا ہے. مگر یہ جو ایک ویڈیو میں نے آپ کے ساتھ شیئر کرنی ہے, آپ کو بتائیے کہ آزاد کشمیر میں الیکشنز ہوئے ہیں, اور یہ بھی نہیں کہ کوئی اب اس کو کوئی مائنڈ کرے کہ, مجھے لگتا ہے جس کا ڈنڈا اس کی جس کی لاٹھی اس کی بھینس کا دور ہے یہ والا. اور یہ جو الیکشن کے لیے جاتی ہیں پولنگ ایجنٹس جو ہوتی ہیں یا ان کے ساتھ ساتھ ان کا سارا عملہ, کس طرح سے ماجد بھائی انہوں نے مہرے لگائیں, خواتین کو ہی میرا خیال ہے اس کام میں زیادہ انوالو کیا جاتا ہے. اب میں آپ وہ ویڈیو بھی آپ کے ساتھ شیئر کروں گی. فیس بک پہ جو لوگ
فیک جو ہے وہ بیلٹس,
فیک بیلٹس نو, ایکچوئل بیلٹس. اور اس میں یہ ہوتا ہے کہ ایک بندہ سامنے کھڑا ہو جاتا ہے اور ایک بندہ اپنا انگوٹھے, اور اگر یہ تھم سائن ایسا ہے کہ دنیا میں جتنے لوگ ہیں ہر آدمی کا اپنا تھم ہے,
ایک جیسے تھم زون.
مثال کے طور پہ میں نے ہی تھم لگایا نا, تو میں نے 9 ٹکٹوں کے اوپر تھم لگا دیا پیچھے کی سائڈ پہ, کیونکہ پاکستان میں انگوٹھا بھی لگانا پڑتا ہے آپ کو, اور اس کے بعد مہر لگ جاتی ہے کہ بھئی کس کے اوپر مہر لگانی ہے. تو ایک خاتون جو ہے وہ انگوٹھے لگاتی جا رہی ہیں, اور ایک خاتون جو ہیں وہ ان کے اوپر مہریں لگاتی چلی جا رہی ہیں, اور پھر کہتی ہیں سامنے آ کے کھڑی ہو تاکہ لوگ دیکھ نہ لیں. آئی شو یو دس ویڈیو. اٹس اے ویری اسٹرینج ٹائم جس میں ہم گزر رہے ہیں. اینی ویز, اس وقت ایک ملاقات, اور ہمارے ساتھ ہیں انشور پرو سے جناب فضل ودود صاحب. فضل ودود اپنا تعارف کروائیں گے. آپ سے ریکویسٹ ہے کہ مشورے کی کوئی فیس نہیں, ایک بار ملاقات ضرور کر لیجئے گا فضل ودود صاحب سے. فائنینشیل پلاننگ کتنی ضروری ہے, اور پھر آپ وہی فائنینشیل پلاننگ لے کے اپنے اکاؤنٹنٹ کے پاس چلے جائیے, اور اکاؤنٹنٹ اس کے مطابق, کہتے ہیں نا مایا کو کھینچے مایا کر کر لمبے ہاتھ. جناب فضل ودود صاحب السلام علیکم, کیسے ہیں آپ؟
جی وعلیکم السلام, میں بالکل ٹھیک ٹھاک, آپ سنائیے کیسی ہیں؟ آپ کو, ماجد بھائی کو, اور تمام سننے دیکھنے والوں کو میرا بہت بہت السلام علیکم.
وعلیکم السلام.
سر آپ اپنا تعارف کرائیے گا, اپنی کمپنی, اتنے سارے لوگ ہیں فضل ودود سے کیوں رابطہ کریں, اور کیوں انشورنس پلان فائنینشیل پلاننگ کرانی کیوں ضروری ہے؟ ریسنٹلی آئی کیم اکراس سمبڈی اینڈ ایز اے ویری اسٹرانگ اینڈ اے ویری سکسیسفل بزنس مین, اینڈ وہ کسی چیز پہ مجھے گائیڈ کر رہے تھے, اینڈ ہی سیڈ یو ہیو ٹو ہیو یور فائنینشیل پلانر, اینڈ دین واٹ ایور ہی پلانز یو ہیو ٹو ٹیک اٹ ٹو یور اکاؤنٹنٹ. اینڈ ہم جو کمپرومائز کرتے ہیں نا کہ $100 مہینہ کے اوپر اکاؤنٹنٹ مل گیا, یا سال کے آخر میں ٹیکس فائل کیا تو آپ نے اتنے میں, تو جو پراپر اکاؤنٹنٹس ہیں دے ورک فار یو اینڈ دے اینڈ اپ سیونگ اے لاٹ فار یو. مگر فائنینشیل پلاننگ اس کا فرسٹ پارٹ ہے, وائی اٹ از امپورٹنٹ اینڈ وائی ٹو چوز اور سلیکٹ. جناب فضل ودود جی, سر
جی, اس بزنس میں 28th سال میرا شروع ہو گیا ہے, اور انشور پرو میری کمپنی کا نام ہے. میں پہلے 25 سال چیف انڈر رائٹر ان ویریئس انڈر رائٹنگ پوزیشن میں رہا, جس میں انڈر رائٹنگ وغیرہ اور فائنینشیل پلاننگ وغیرہ ہم لوگ کرتے اور ایڈوائزرز کو پڑھاتے تھے. دیٹس ون آف دا ریزن کہ آپ میرے سے تعارف کریں, ملاقات کریں, اور خود آپ کو ایک اندازہ ہو جائے گا کہ وائی شوڈ یو ورک ود می. پلس ہم ساری کمپنی سے ڈیل کرتے ہیں جس سے کہ کلائنٹ کو شاپ اراؤنڈ نہیں کرنا پڑتا. اب بات آ گئی فائنینشیل پلاننگ کی, تو ایک بات میں کوئکلی اکاؤنٹنٹ کے حوالے سے کہتا چلوں کہ جو لوگ کوشش کرتے ہیں کہ جی یہ $15-20 کم لے رہا ہے, تو ہمیشہ یاد رکھیں کہ اکاؤنٹنگ کی جو ٹیکس ریٹرن ہے, ایوری لائن از اے ون ٹیکس لا. اگر ایک چھوٹی سی غلطی اکاؤنٹنٹ کرتا ہے, $25-50 آپ سے کم لیتا ہے, تو آپ کا بہت بڑا نقصان کر سکتا ہے. اب میں آتا ہوں فائنینشیل پلاننگ کی طرف. فائنینشیل پلاننگ, آج آپ ایک جگہ پہ کھڑے ہیں, آپ کے پیسے آپ کے لیے اور اچھا کام کیسے کریں, آپ کے پیسوں سے ہم کیسے پیسے بنائیں, اور اس کو پھر اس طرح سٹرکچر کریں کہ پیسے آپ کے ٹیکس ایفیشنٹ طریقے سے گرو ہوں, تو تھوڑی اماؤنٹ جو ہے وہ ایک بہت اچھا ریٹرن آپ کو دے سکتی ہے ان اے ٹیکس ایفیشنٹ مینر. اور پھر جب یہ سارے پروسیس کو ہم سیٹ کر کے دے دیتے ہیں, تو لاسٹ اسٹیپ کہہ لیجئے اس کی رپورٹنگ ہے, جو کہ ایک ایفیشنٹ اکاؤنٹنٹ کرتا ہے, اور اگر اس کو اپنے کام میں مہارت ہے تو انشاءاللہ تعالی اس سارے کمبینیشن کی وجہ سے, جیسے ابھی آپ نے کسی سکسیسفل بزنس مین کا ذکر کیا, تو یقیناً ان کی سکسیس میں میجر کنٹریبیوشن ان کی اس بات پہ ہوئی ہوگی. سکسیس کا ریزن کہ انہوں نے اس امپورٹنس کو سمجھا کہ پلاننگ اور فائنینشیل پلاننگ سے آپ اپنے ڈالر کو کئی گنا ملٹیپلائی کر سکتے ہیں, بیکاز آف دا پاور آف کمپاؤنڈنگ, بیکاز آف دا بیٹر انویسٹنگ وہیکلس کو جب یوز کرتے ہیں جو کہ ٹیکس ایفیشینٹ ہے, یو گیٹ مچ بیٹر ریزلٹس. تھینک یو جی.
اور سب یہ تو بات ہوگی انویسٹمنٹ کی, مگر انشورنس میں کیا کیا ہے؟
جی, انشورنس میں سب سے پہلے ایک کوئک میسج یہ ہے کہ ٹرم انشورنس کے ریٹس کافی گر گئے ہیں. جن لوگوں نے پچھلے 2-3 سال کے اندر انشورنس لی ہیں, وہ اس کو دوبارہ ذرا چیک کروا لیں کہ اگر ان کو اس میں کچھ بہتر ریٹس وغیرہ مل سکیں. اور اسی طرح سپر ویزا, ابھی کیونکہ کووڈ کے بعد ٹریولنگ شروع ہو گئی ہے, اپنے پیاروں کو بلانا ہے, لوگ آ رہے ہیں, اس میں ایسے پلان موجود ہیں کہ آپ کو لمسم پے نہیں کرنا پڑے گا. ٹاپ آف دا لائن کمپنی سے پالیسی ایشو ہوگی, 2 پریمیم دے کے آپ کو مل جائے گا, اور اگر ماں باپ بزرگ واپس جلدی چلے جائیں تو بقایا ٹائم کا ریفنڈ بھی مل جاتا ہے. مور ڈیٹیل کے لیے ہمیں کال کیجیے 905-607-5000.
یہ بھی بتا دیجیے کہ اتنا ہاؤ اٹ از سو امپورٹنٹ ٹو ہیو دیٹ انشورنس.
دیکھیں جی, سپر ویزا انشورنس کی سب سے پہلی بات تو یہ ہے کہ یہ لیگل ریکوائرمنٹ ہے, اس کے بغیر وہ اپلیکیشن ہی ایکسپٹ نہیں کرتے. 100,000 کی کوریج, ایمرجنسی میڈیکل کوریج کے بغیر اپلیکیشن ہی ایکسپٹ نہیں ہوتی. پھر چیلنج یہ بن جاتا ہے کہ بہت ساری ماجد بھائی کمپنیاں جو ہیں وہ آپ سے لم سم پورے سال کا پریمیم لیتی ہیں, کیونکہ آپ کو 1,00,000 کی کوریج پر پرسن فار 1 ایئر منیمم چاہیے ہوتی ہے. اچھا, اب جب وہ رقم بن جاتی ہے a few hundred or a few thousand, وہ مشکل ہو جاتا ہے. تو میرے پاس ایسی کمپنیز ہیں جو صرف آپ 2 پریمیم دیں گے, آپ کی اپلیکیشن پروسیس ہو جائے گی, جب بزرگ تشریف لائیں پھر ان کی لینڈنگ کے بعد, ارائیول کے بعد ان کا نیکسٹ منتھ کا پریمیم جائے گا. اور ایک چیز اور بتاتا چلوں, بہت ساری انشورنس پالیسیز تھوڑی سی بظاہر سستی لگتی ہیں, لیکن ایک کلیم پے کرنے کے بعد بعض کا دوبارہ کلیم اس سے نہیں ملتا. میں جس پالیسی آپ کو کرواؤں گا, انلمیٹڈ کلیمز اگر خدا نخواستہ ضرورت پڑے تو آپ کو. اور یہی ہماری, میں نٹ کروں گا بگننگ کی بات سے, کہ پروڈکٹ نالج از دا مین بگیسٹ ریزن کے لوگوں کو مجھ سے کانٹیکٹ کرنا چاہیے.
صاحب کال کہاں کرنا ہے آپ کو؟
جی, کال کیجئے گا 905-607-5000, 905-607-5000.
اینی کوشچن ریگارڈنگ انشورنسز, کوئی بھی انشورنس ہو, آف کورس گھر کی اینڈ گاڑیوں کی انشورنس کے علاوہ,
आपकी हेल्थ की कोई इंश्योरेंस हो या आपने मॉर्गेज इंश्योरेंस लेनी हो या आपने साहब अपने प्यारों को पाकिस्तान हिंदुस्तान से बुलवाना है उसकी इंश्योरेंस चाहिए हो तो एक ही नाम फजल वदूद। फजल वदूद साहब का फोन नंबर 905-607-5000 इनका फोन नंबर है। बहुत बहुत शुक्रिया सर आपका।
थैंक यू माजिद भाई, अल्लाह हाफिज।
अल्लाह हाफिज। हमने आपकी बातचीत करवाई साहब फजल वदूद साहब से। एंड अब मैं आपको ये भी बताना चलूं कि भाई मुबारक हो कनाडा को। कनाडा ने एक और मेडल ले लिया विच द ब्रॉन्ज मेडल। और ये ब्रॉन्ज मेडल जो है ये रोइंग में जहाँ दो खवातीन बैठ के रो करती हैं ना अपनी बोट को, भाई ये समझ लीजिए कि उसमें अब ये कनाडा के नंबर टोटल हो गए 10 अभी तक इनके मेडल्स मिल चुके हैं। 2 gold, 3 silvers and 5 bronze। मगर मजे की बात क्या है कि ये सारी के सारे मेडल्स जो हैं अभी तक खवातीन को मिले। गाइस वेक अप गाइस, व्हाट आर यू गाइस डूइंग। अभी तक जितने भी 10 मेडल मिले और आज रात को भी एक चांस है, एक नहीं बल्कि दो चांसेस है और मेडल्स के, वो भी खवातीन ही है। आपको पता है ना हमारी लास्ट ओलंपिक की स्वीट हार्ट जो थी पेनी ओलेक्सियाक, शी वॉज ओनली व्हाट उस वक्त मेरा भी 21 की है तो 5 साल पहले वो 16 साल की थी, शायद 16 साल की थी और उस वक्त उन्होंने लिया था। अब पेनी ओलेक्सियाक जो है ये उन्होंने सबसे ज्यादा मेडल्स जीते हैं एनी ओलंपिक्स में, पूरे ऑल ओलंपिक्स टुगेदर में। तो पेनी गुड लक टू यू एंड वी आर होपिंग अ गोल्ड मेडल फ्रॉम देयर। आज रात को फ्री स्टाइल स्विमिंग में उनको मिलेगा। एंड दे आर ऑल दूसरे भी जो मेडल्स आ रहे हैं अभी अगले एक आध दिन के अंदर, तो ऑल ऑफ अ सडन मर्दों ने भी साहब खड़ा होना है और उन्होंने भी कहना कि नहीं नहीं हमने भी जीतने, तो दैट्स ओके गुड कॉम्पिटिशन बट दे आर ऑल कैनेडियंस, वी लव यू ऑल। 10 मैंने क्या कहा आपको जी, 10 हो गया हमारे मेडल्स, 2 gold, 3 silver, 5 bronze। जी हर
जी साहब, मैंने आज आपसे प्रोग्राम के शुरू में कहा था कि कुरान पाक में दिलों के बारे में जिक्र किया, मेरा और आपका दिल कहाँ पे आता है आई डोंट नो। बस आप जिंदगी इसी जस्तजू में गुजर गई, ना मालूम किस जगह पे खड़े हैं। मैं जब इसको डिटेल में पढ़ा तो सोच रही थी कि या अल्लाह हम कहाँ पे हैं, ना खुदा ही मिला ना विसाल सनम, ना इधर के रहे ना उधर के रहे। मगर एक बात है कि जिसके साथ जो ताल्लुक किया उसको निभाने की ज़रूर कोशिश की, मगर जिंदगी में इंसान से गलतियां भी बहुत सारी होती हैं। ये बड़ी प्यारी 13 जगहों पे कुरान पाक की मुख्तलिफ आयात में मुख्तलिफ तरह के दिलों का जिक्र किया गया है। ये जो लोग कुरान पाक कोई रिसर्च कर रहे हैं या मुकम्मल तौर पर समझते हैं उसमें 13 तरह के डिफरेंट दिलों का जिक्र किया गया। एक है कल्बे सलीम, और कुरान पाक में कल्बे सलीम का लफ्ज इस्तेमाल किया गया है। ये सूरत शौरा की आयत नंबर 89 को अगर आप देखें इसमें कल्बे सलीम का जिक्र किया गया है, यानी अल्लाह ताला की नजर में पहला दिल जो है वो कल्बे सलीम है। ये वो लोग जो कुफर नफाक और गंदगी से मुकम्मल तौर पर पाक होते हैं। कल्बे सलीम के मालिक लोग जहनी और जिस्मानी गंदगी भी नहीं फैलाते और खुद भी नफाक और कुफर से पाक रहते हैं और दूसरों को भी इससे बचाकर रखते हैं, खुद रहते हैं और दूसरों को इससे बचाकर रखते हैं। अल्लाह ताला को ये दिल बहुत अच्छे लगते हैं कल्बे सलीम। अच्छा, मैं जब इसको देख रही थी ना तो मुझे बेख्तियार मेरे जहन में जो चीज आ रही थी, इस तरह के दिल के लोग मेरे दिमाग में आ रहे थे जिनका कल्बे सलीम होगा, कौन लोग होंगे वो, यानी जो दूसरे को भी बुराई से बचाएं खुद भी बुराई से बच के रहें, दिल में सिर्फ अल्लाह ताला की लगन हो, कहीं फसाद झगड़ा वो ना करते हों। कल्बे सलीम सूरत शौरा की आयत नंबर 89 में इस कल्बे सलीम का जिक्र है, भी कल्बे सलीम के नाम से। एक लफ्ज है कल्बे मुनीब, वो कहते हैं दूसरा दिल कल्बे मुनीब होता है और ये वो लोग हैं जो अल्लाह से तौबा करते रहते हैं और इसकी इताअत में, अल्लाह की इताअत को, अल्लाह की खुशी हर चीज में, उनको अल्लाह ताला की खुशी मकसूद होती है। जिंदगी में हमें बेशुमार ऐसे लोग नजर आएंगे जो सर
तक अल्लाह ताला की इताअत में गुम रहते हैं, पांव से लेकर सर तक अल्लाह की इताअत में। इन लोगों की वाहिद निशानी तौबा, तौबा इस्तग़फार। और यकीनन ये इंसान के लिए नहीं करते बल्कि दिल से सिर्फ तौबा जो वो लेते हैं वो अल्लाह तबारक व तआला से मांगते हैं। ये अल्लाह से हर वक्त मुआफ़ी और तौबा के ख्वास्तकार होते हैं। अल्लाह ताला इन लोगों को पसंद भी करता है। अब ये सूरत, सूरत काफ जो है ना, उसकी आयत नंबर 33 में बिकल्ब मुनीब के नाम से इनको याद किया गया है। एक और है कल्ब मुखबत, ठीक है, कल्ब मुखबत, ये दिल कल्ब मुखबत यानी ये लोग जो झुके होते हैं, मुतमईन होते हैं, पुरसकून होते हैं। आई वाज थिंकिंग इत्मीनान और सुकून कहां से लेके आए, दुनिया के बीच में है। और अल्लाह ये कहता है कि इस्लाम में रहबानियत की भी हमें इजाजत नहीं दी हुई, दुनिया में रहो, दुनिया को भी निभाओ और अल्लाह को भी पूरा करो और उन अहकामात को भी पूरा करो। कल्बे मुखबत की वो लोग जो झुके मुतमईन और पुरसकून, आजिज मुतमईन पुरसकून, और वो कहते हैं कि हर वक्त दुआ पे इन्हिसार करते रहते हैं। आजजी कहते हैं कि वो वाहिद इबादत है जिसके बारे में अल्लाह तबारक व तआला आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो कोई भी अल्लाह के लिए झुकता है, आजजी अख्तियार करता है, इनकसारी करता है, अल्लाह ताला उसको बुलंद कर देता है। चुनांचे अल्लाह से जो मुखबत है वो दिल, इसका जिक्र जो है सूरतुल हज आयत नंबर 54 में, ये तीसरी किस्म के लोगों का जिक्र है। फतुखबत लहू कुलूबहुम, फतुखबत लहू कुलूबहुम, इस लिहाज से कल्ब वजल जो है ये कौन से हैं, चौथी किस्म का दिल है। और वो जो नेकी के बाद ये सोच कर डरते रहते हैं कि अल्लाह ताला को पता नहीं हमारी नेकी पसंद भी आई है कि नहीं, अजाब से भी डरते हैं और तारीख पर गहरी नजर ये लोग रखते हैं। तारीख पर कैसे कि अंबिया और उस जमाने की अकवाम को किन चीज़ों के ऊपर सज़ा मिली थी, उन गलतियों को ना दोहराया जाए। और ये सूरतुल मोमिनून की आयत नंबर 60 आयत नंबर है सूरतुल मोमिनून में, ये चौथी किस्म के कुलूबुहुम वजिल्लता। कल्ब तकी का भी जिक्र है, पांचवें किस्म के लोग यानी अल्लाह के तमाम जो हदूद हैं उनकी ताज़ीम करते हैं। और हम अक्सर औकात बहुत सारी चीज़ों में हमें से गलतियां हो जाती हैं। आई वॉज थिंकिंग कि लोर 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 चलते चले जा रहे हैं। शायर खुदावंदी पर ये लोग अमल करते हैं यानी जो अल्लाह के अहकाम हैं, इबादत को कैसे अदा करना, रिश्तेदारों के हकूक कैसे अदा करने हैं, गरीब के हकूक, यतीम के हकूक, ज़कात कैसे देनी है और तमाम चीज़ों के, यानी ये लोग अगर किसी मजबूरी से इबादत ना कर सकें तो भी ये रोज़ादारों के सामने खाते पीते नहीं हैं और ये नमाज और अजान के वक्त खामोशी अख्तियार किए रखते हैं। तक़्वुल क़ुलूब सूरतुल हज की आयत नंबर 32 में, कल्ब महदी का भी जिक्र कुरान पाक में है, ये वो लोग जो अल्लाह के फैसलों पर राजी हैं और अल्लाह के अहकाम को बखुशी कबूल करते हैं। 13 किस्म के दिल हैं जिनका कुरान पाक में जिक्र है। ये जो कल्ब महदी है ये सूरतुल तगाबन की आयत नंबर 11 में है, ठीक है। याद कल्बहू, कल्ब मुतमईन, ये वो लोग होते हैं जिनको अल्लाह तौहीद और जिक्र से सुकून मिलता है और सिर्फ अल्लाह पर यकीन रखते हैं कि मेरे हर काम को बनाने और बिगाड़ने वाली सिर्फ अल्लाह की ज़ात है, यकीनन अगर कोई काम हो गया तो इसमें भी मेरी मस्त है और अगर कोई काम नहीं हो पाया तो यकीनन अल्लाह तबारक व तआला की इसमें भी कोई मसलहत होगी और अल्लाह की मसलहतों पर ये मुतमईन भी रहा करते होते हैं। ये कल्ब मुतमईन है। सूरतुर रात की आयत नंबर 28 में लोगों का जिक्र है। कल्ब हई यानी अल्लाह की नाफरमान कौमों का अंजाम सुनकर इबरत और नसीहत हासिल करते हैं। अगेन पास के साथ और जो अंबिया कराम और उनकी अकवाम के साथ जो हुआ था उसको जहन के बीच में रखते हैं और उनकी गलतियों से सीखते हैं कुरान पाक में और कोशिश करते हैं। वो कहते हैं कि जो लोग कम तोलते, झूठ बोलने, शर फैलाने, शिर्क कुफर और तकबर करने, बुराई की तरवीश करने और बच्चों औरतों और जानवरों पर जुल्म करने वालों का अंजाम सुनकर ये तौबा कर लेते हैं, अल्लाह से तौबा करते हैं, अपनी जिंदगियां इन गुनाहों से पाक कर लेते हैं। ये कल्ब हई इनको नाम है। सूरह तौहा की आयत नंबर 37 में, कल्ब मरीज, अब आई वॉज थिंकिंग कि अब हम कहां पे खड़े हैं। ये वो लोग हैं जो शक, نفاق بد اخلاقی حوس لالچ کا شکار ہوتے ہیں. لالچ دنیاوی بھی ہو سکتا ہے اور بد اخلاقی نفاق جھگڑا لوگوں میں پھیلانا شک کرنا. ٹھیک ہے, ایک بات یاد رکھیے گا کہ اگر ہم سائنس کے لحاظ سے دیکھتے ہیں نا تو جیسے کہتے ہیں کہ غصہ آنا کردار بھی ہو سکتا ہے مگر بیسیکلی یہ میل فنکشننگ آف آر باڈی ہے, ہماری سکنس کا حصہ ہے, ہمارا ہارمونل امبیلنسمنٹ ہے. اسی طرح وہ لوگ جو چوری بہت کرتے ہیں, چوری کرنے کی عادت, اب یہ چوری کرنے کی یہ عادت نہیں کہ کسی کو پیسے کی کمی ہے تو وہ چوری کرنا, بڑے لوگ ویری ویل سیٹلڈ ہوتے ہیں مگر کیونکہ یہ بھی اگین ہارمونل میل فنکشننگ آف دا باڈی ہے, اٹس اے کائنڈ آف سکنس جو لوگ چوری کرتے ہیں. اسی طرح میں بلکہ کل ہی سوچ رہی تھی کہ جو لوگ کسی کو قتل کر دیتے ہیں اور اس کے بعد وہ مینٹل, اور ہم کہتے ہیں ابھی پاکستان میں ریسنٹلی ایک واقعہ ہوا ہے اس میں یہی کہتے ہیں کہ وہ آدمی ہوش و حواس میں تھا اور باقاعدہ اس نے, مگر وہ جو اس نے فیل انجام دیا نا اس وقت اس کی میل فنکشننگ آف ہز باڈی, ہی کڈنٹ کنٹرول. حالانکہ غصہ اور خوشی کی کیفیت از جسٹ 45 سیکنڈ کی کیفیت ہے, اگر وہ 45 سیکنڈ کنٹرول ہو جاتے ہیں تو انسان کسی طرح سے بھی, یہ بالکل اسی طرح سے رولر کوسٹر کے اوپر بیٹھتے ہیں, یا اللہ رولر کوسٹر پہ بیٹھنا موت لگتا ہے, 45 سیکنڈ اٹس میٹر 45, اس 45 سیکنڈ کے بیچ میں دیکھیں کیا سے کیا ہوتا ہے. اینی ویز قلب مریض وہ کہتے ہیں کہ اپنی زندگی میں اپنی زندگی میں صرف شک کا مرض پال لیں, چند برسوں میں دل پھیپھڑوں گردوں جسمانی دوائیں کھانے پر انسان مجبور ہو جاتا ہے. تو بہرحال قلب مریض سورۃ الاحزاب میں اس کا ذکر ہے, یہ اس قسم کے دل کا نویں قسم کا دل ہے. قلب الام کیا ہوتی ہیں, امی جو جاہل کا دل تھا, قلب الامی وہ یہ لوگ بس بے حس لوگ ہوتے ہیں, ان کے لیے لفظ استعمال جو قرآن پاک میں کیا ہے سمن بکمن امیون فہم لا یرجون, اس طرح کا لفظ ان کے لیے استعمال کیا ہے. کہتے ہیں کہ اگر آپ ان کو کوئی بات صحیح سکھانے کی کوشش کرتے ہیں تو بھی وہ اس کو سیکھنے کے قائل نہیں ہوتے, بالکل جاہل قسم کے لوگ ہیں. اور ان سے بچنے کے بارے میں کہا گیا ہے کہ اپنے آپ کو بچا کے رکھیں, یہ بالکل وہاں پہ وہی ایک کہاوت پوری آتی ہے, وہ کہتے ہیں نا کہ کیچڑ میں اگر پاؤں ماریں گے تو چینٹے تو اپنے اوپر ہی پڑیں گی, تو ان سے بچ کے نکلنے کے بارے میں کہا گیا ہے. اللہ تعالیٰ بس برے وقت سے بچائے, خدا اللہ تعالیٰ ہمارا اچھے لوگوں کے بیچ میں شمار کرے. سورۃ الحج کی آیت نمبر 46 میں ان قسم کے لوگوں کا ذکر ہے. قلب اللہی یعنی یہ وہ دل جو قرآن سے غافل, قلب اللہی, اور اللہ ان غافل لوگوں کو بالکل پسند نہیں کرتے, ان کا ذکر سورۃ الانبیاء کی آیت نمبر 3 میں کیا ہوا ہے. قلب الاسم گناہ سے متعلق ہے, یہ 12ویں قسم کا دل ہے, حق پر پردہ ڈالتے ہیں, گواہی کو چھپاتے ہیں. تاریخ پڑھ لیں, گواہی چھپانے اور حق پر پردہ ڈالنے والے معاشروں اور لوگوں کو تباہ ہوتے ہوئے ہسٹری میں آپ دیکھ بھی سکتے ہیں. سورۃ البقرہ کی آیت نمبر 283 میں ان لوگوں کا اسی کا ذکر ہے, اسم قلب ہی کے نام سے. قلب متکبر یعنی جو تکبر میں مبتلا ہوتے ہیں اور کسی کو اپنا ہم اثر یا اپنا ساتھی نہیں سمجھتے, دے فیل دے آر دا بیسٹ, ان کا ذکر سورۃ المومنین کی آیت نمبر 35 میں ہے. اب میں نے تو بڑا کل سے اپنے آپ کو ٹٹولا ہے, آئی فیل ویری بیڈ, اللہ کرے کہ دل مطمئن ہو جائے. ڈیفینیٹلی چلیے ایک دو اسپانسرز کا پیغام آپ کے ساتھ شیئر کرتی چلوں. ہم آپ کے ساتھ 7 بجے تک ہوں گے اور 7 بجے سے لے کے 9 بجے کے درمیان بھولی بسری یادوں کا پروگرام جناب لیاقت ملک صاحب پیش کریں گے. ہماری ویب سائٹ www.eawaz.com, اور آپ سے ریکویسٹ ہے کہ آپ خود بھی اس ویب سائٹ کو ایک بار ضرور وزٹ کیجئے گا, لیٹسٹ نیوز آپ کو ملتی ہیں اردو میں بھی انگریزی میں, آپ اپنی کنوینئنس کے مطابق ان کو دیکھیے گا. یہ نیوز پاکستان سے اور انٹرنیشنل نیوز یہاں پہ ڈالی جاتی ہیں. یہاں پر اگر آپ آ جاتے ہیں تو ہمارے اسکیڈولز, ہمارے جو آرکائیو پہ پروگرام ہے وہ بھی آپ دیکھ سکتے ہیں, گورنمنٹ کی نیوز ہیں, ادر نیوز آپ یہاں پہ دیکھ سکتے ہیں, ہماری لوکل نیوز, انٹرنیشنل نیوز بھی آپ کو یہاں پہ ملتی ہیں. eawaz.com کے نام سے آپ کو یہ ملے گا. ٹھیک,
یہاں پہ آ کے آپ ہمارے ٹیلی ویژن پروگرامز کو دیکھ سکتے ہیں. کسی وجہ سے اگر آپ کوئی نہیں اور دیکھ سکتے تو www.eawaz.com پہ آ کے ٹیلی ویژن پروگرامز کو دیکھیے, ریڈیو پروگرامز کو سن سکتے ہیں. اردو کی سائٹ پہ بھی جائیے گا آپ. آج سید نور لیاقت ملک صاحب کے ساتھ ہوں گے, بھولی بسری یادوں میں, اس پروگرام کو بھی ضرور سنیے گا. ایک گیت کی طرف آپ کو لے کے چلتی ہوں, اس گیت کو انجوائے کیجیے. اسٹوڈیو کا نمبر 416-620-1778.
اور گیت لتا منگیشکر جی کی آواز میں فلم کبھی کبھی سے یہ ہے, کبھی کبھی میرے دل میں خیال آتا ہے. سماں
کبھی کبھی میرے دل میں خیال آتا ہے,
کبھی کبھی میرے دل میں خیال آتا ہے کہ جیسے تجھ کو بنایا گیا ہے میرے لیے, کہ جیسے تجھ کو بنایا گیا ہے میرے لیے, تو اب سے پہلے ستاروں میں بچ رہی تھی کہیں, تو اب سے پہلے تجھے زمین پہ بلایا گیا ہے میرے لیے, تجھے زمین پہ بلایا گیا ہے میرے لیے. کبھی کبھی
جانتا ہوں کہ تو غیر ہے مگر पर यूं ही कभी कभी मेरे दिल में ख्याल आता है,
कभी कभी मेरे दिल में ख्याल आता है।
एशियन फूड सेंटर 905-793-1338 आपके किचन की तमाम जरूरियात एक ही छत तले। फ्रूट्स एंड वेजिटेबल्स, ग्रोसरीज एंड स्टिफल्स, ब्रेड, डेयरी एंड एग, बेवरेज एंड कन्फेक्शनरी, ब्रांडेड फूड्स, पर्सनल केयर एंड हाउसहोल्ड, स्वीट्स एंड समोसास। ऑर्डर नाउ फॉर इन स्टोर फ्री पिकअप 905-793-1338। होम डिलीवरी इज ऑल्सो अवेलेबल। एशियन फूड सेंटर 905-793-1338। एशियन फूड सेंटर।
क्या आपकी पॉलिसी इस पेंडेमिक में आपको कवर कर रही है? मालूम कीजिए मुझसे कांटेक्ट करके। मैं हूं फजल वदूद, इंश्योर प्रो फाइनेंशियल सर्विसेज से। मेरा नंबर है 905-607-5000। 27 साल का इंश्योरेंस और अंडरराइटिंग का मेरा एक्सपीरियंस है। मैं मेक श्योर करूंगा कि आपको एक ऐसा प्लान दिलवाया जाए जो कि बेहतरीन हो और गारंटेड लोएस्ट रेट पे हो। कॉल कीजिए 905-607-5000। और हाँ, हर जुमेरात शाम को चैनल 770 पे मेरा प्रोग्राम सुनना ना भूलिएगा, जिसमें हम आपसे शेयर करते हैं बेहतरीन टिप्स इंश्योरेंस के बारे में।
क्या आप चाहते हैं कि आपके बच्चे तालीम के मैदान में सबसे आगे हों? तो उसे आज ही इंटरनेशनल स्कूल ऑफ कैम्ब्रिज में रजिस्टर करवाएं, जिसे फ्रेजर इंस्टीट्यूट ने टॉप पब्लिक साउथ वेस्टर्न ओंटारियो का स्कूल करार दिया है। स्टेट ऑफ द आर्ट एजुकेशन, टेक्नोलॉजी एंड न्यू स्कूल बिल्डिंग एंड अ ब्रांड न्यू ग्रैंड जिम। मजीद मालूम के लिए कॉल करें 519-740-6855।
कर्ज से निजात के लिए एक ही नाम, मोहम्मद सिद्दीक। ऑल द सॉल्यूशन, पुरसकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक ऑल डेट सॉल्यूशन बैंक्रप्सी इंसॉल्वेंसी कंसोलिडेशन करते हैं अप टू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं। पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक 416-671-0577।
जी साहब, एक तो फिर से खुश आमदीद कहना चाहती हूँ। एक मैंने ठप्पे लगता है आपको दिखाना है माज भाई, ये वीडियो देखने वाली है, आप मेरे साथ आइएगा। देखिए ये वीडियो, ये भी रिसेंटली जो इलेक्शन हुआ है, अगेन आई एम नॉट श्योर कि ये इस इलेक्शन की है, इससे पिछले इलेक्शन की है, मगर एक वीडियो आपको दिखाती हूँ जिसमें स्टाफ जो है, जो प्रिजाइडिंग ऑफिसर एंड असिस्टेंट प्रिजाइडिंग ऑफिसर और ये सारे का सारा अमला किस तरह से ठप्पे लगा रहे हैं। आमिर, मैंने आपको वो वीडियो भिजवाई थी, अगर आप उस दिखा दो तो कितना अच्छा लगेगा। ठीक है, आ गई जनाब, ये देखिए। अब ये खातून हैं, आई विश के आप थोड़ा सा आवाज के साथ सुनाएं, हम बंद होते हैं।
मतलब इतने छोड़ के निकाल दो ना।
कितने आए हुए हैं?
सात छोड़ के आप निकाल दो। सात छोड़ के,
सात छोड़ के आगे मोहर लगा
ऊपर के साथ।
अब एक ही खातून है जो मुट्ठी लगाती चली जा रही है। आप मैंने आपको कहा हम इंसान ही बनते हैं, कोई मजबूरी आई तो होती है, मगर पाकिस्तान में, कनाडा में अगर आप ये देखिएगा, कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट यानी एक ही टोले के लोग एक जगह पे नहीं होने चाहिए, क्योंकि जब अचानक जाकर मिलते हैं तो वो अंडरस्टैंडिंग नहीं होती।
सामने सामने के लोगों के,
एक ही टोले के लोगों के, ये कश्मीर है ना मालूम, क्योंकि इंटरनेट पे और सोशल मीडिया के ऊपर पुरानी पुरानी वीडियोस को भी रिवाइव करके डाल दिया जाता है, मगर यकीन है
مگر نہیں نہ وہ نہیں دکھایا, وہ نہیں نظر آیا, نہ وہ نہیں آیا کہ کس پارٹی کو بلکہ لوگوں نے سوال کیا کہ ٹھپا کس کو لگا اور اس کا بیلٹ کا فرنٹ پیج نہیں دکھایا. آئی واز تھنکنگ اباؤٹ دس وومن کہ یہ جو عورت بیچاری مطلب ٹھپے لگانے کے بعد اس پہ کر رہی ہے, کیا اس کا ضمیر اس کی کیا کہتا ہوں, مگر کیا مجبوری ہوگی بولا یہ تو میں آپ سے جو ذکر, بائے دا وے جب میں یہ ذکر کر رہی ہوں تو ایک رپورٹ آئی ہے جس کو میں آپ کے ساتھ شیئر کرنا چاہوں گی. یقیناً ہم نے سوچا تھا کہ خبروں کو فنی چیزوں کو ہی میں آپ کے ساتھ شیئر کرنا چاہ رہی ہوں. یہ امریکہ نے نا امریکی رپورٹ پہ پاکستان کی عدلیہ سمیت دیگر اداروں پر, امریکہ میں یہ ایوری ایئر رپورٹ جاری کی جاتی ہے کہ جو لوگ بزنس کے حوالے سے پاکستان جانا چاہتے ہیں تو کیا صورتحال ہے. 138 ملکوں کی لسٹ میں 124 نمبر پہ پاکستان کو رکھا گیا ہے. وہ کہتے ہیں کہ جس میں پاکستان کی عدلیہ کی نظام کے اوپر ہمارا جو منسٹری آف فارن افیئرز ہے اس نے بڑی اس پہ لے دے کی ہے, بٹ یو نو دیز آر دا فیکٹس. اس میں انہوں نے یہ کہا ہے کہ پاکستان میں کرپشن کے خلاف اقدامات کی ضرورت ہے, قانونی نظام اور عدالتی آزادی نہیں ہے, انٹرفیرنس بہت زیادہ ہے, یعنی جو وڈیرا ہے اس کی تفتیشی اداروں کا معیار جس میں نیب کو خاص طور پہ نکتہ چینی کا نشانہ بنایا گیا. پاکستان کی سیکیورٹی صورتحال کے بارے میں بڑی پازیٹو بات کی گئی ہے اس میں. انہوں نے کہا ہے امریکہ کے جو محکمہ خارجہ انہوں نے کہا ہے کہ پاکستان میں سیکیورٹی کی صورتحال ماضی کی نسبت کافی بہتر ہے, لیکن پاکستان میں موجود مقامی دہشت گرد گروپ امریکی شہریوں اور مفادات کے لیے بدستور خطرہ بھی ہیں, وقتاً فوقتاً حملے کرتے ہیں, لیکن گزشتہ ایک دہائی میں یعنی پچھلے 10 میں دہشت گردی کے واقعات میں کمی دیکھنے میں آئی ہے. یہ ایوری ایئر رپورٹ جاری کی جاتی ہے اور اس سال کی رپورٹ میں تو اونلی حوصلہ افزائز دہشت گردی سے متعلق. لیبر قوانین کے بارے میں جب بات کیا تو لیبر قوانین میں وہ کہتے ہیں کہ پاکستان میں اسلام آباد میں جو ایک دن کی جو انکم ہے وہ $110 کے اور سندھ میں جو $105 مہینے کی جو ہے رپورٹ کے مطابق انٹرنیشنل لیبر آرگنائزیشن کے مطابق یہ رقم ہونی ایک آدمی کو نارمل لائف گزارنے کے لیے اراؤنڈ $168 ہونی چاہیے, مگر نو اسلام آباد میں 110 ہے اور جبکہ سندھ کی طرف چلے جائیں تو $105 ہے. اور مگر جو اس وقت مہنگائی کا عالم ہے کم از کم $200 انکم ضرور ہونی چاہیے. اب اس رپورٹ کے اوپر پاکستان نے بڑا برا رد عمل دیا. پاکستان کے دفتر خارجہ نے کہا ہے کہ یہ پاکستان کو ڈیفیم کرنے کی کوشش کی گئی ہے کیونکہ پاکستان کا عدالتی نظام جو ہے اس کے اوپر کسی کی اجارہ داری نہیں ہے یا زبردستی سے فیصلے نہیں کروائے جاتے. انہوں نے کہا کہ یہ جو حقائق کی پردہ پوشی کی گئی اور گمراہ کن رپورٹ اس کو انہوں نے ثابت کیا ہے, کیونکہ بہت سے انویسٹرز جو ہیں جب کسی ملک کا انتخاب کرتے ہیں تو وہ ان رپورٹس کو دیکھنے کے بعد کہ وہاں قوانین کی کیا صورتحال ہے اس کے لحاظ سے انویسٹرز جاتے ہیں. حکومت پاکستان کی ایگزیکٹو اور عدلیہ کے مابین اختیارات کی علیحدگی کے اوپر یقین رکھتی ہے, دفتر خارجہ نے یہ کہا ہے. انہوں نے کہا کہ امریکی رپورٹ میں بے بنیاد دعوے پاکستانی عدالتوں کے لاتعداد فیصلوں کے منافی ہیں. رپورٹ پہ پاکستان کے ریگولیٹری نظام میں کوتاہیوں کے حوالے سے حقایق سرائی کی گئی ہے اور ناقابل تصدیق ذرائع سے اپنے نتائج اخذ کیے گئے ہیں, اور امریکہ سمیت عالمی برادری کے ساتھ معیشت تجارت سرمایہ کاری میں تعاون حکومت پاکستان کی اہم ترجیح ہے, جبکہ ہم پاکستان کی جغرافیائی اور معاشرتی جو صلاحیت کو بہتر طور پر محسوس کرنے کے اقدامات جو ہیں وہ جاری رکھیں گے. بہرحال یس دس رپورٹ مینز اے لاٹ, کیونکہ بہت سارے انویسٹرز جب پاکستان انویسٹ کرنا چاہتے ہیں تو وہ ان رپورٹس کو ضرور دیکھتے ہیں. ایک گیت کی طرف لے کے چلتی ہوں.
گیت سے پہلے ایک دو کالرز ہمارے ساتھ ہیں, میرا خیال وہ اسی ٹاپک پہ بات کرنا چاہتے ہیں. پہلی کال جی. ہلو السلام علیکم.
ہلو. ہاں جی وعلیکم السلام.
جی سر,
آپ کو باجی سے بات کرنی ہے, میں نے ایئر گئی ہے ایک مہینے کے لیے.
اچھی بات, آپ ایسا کر رہے ہیں کہ آرفا جی کا فون نمبر نوٹ کر لیں,
6478986245.
اوکے سر, بہت شکریہ, بعد میں کال کر
آپ کال کر لیجیے گا. آپ بلکہ بتا ہی دیجیے گا کہ آپ کا بزنس کیا ہے, کس چیز کو ایڈورٹائز کرنا چاہتے ہیں آپ.
نہیں ابھی اب چلے گا,
اب آپ چلے گئے.
دوسرے کالر جی. السلام علیکم.
جی السلام علیکم.
وعلیکم السلام. جی بس ایک گلہ ہے آپ سے, آپ سے آصف مدثر صاحب جی.
جی بتائیے.
تو میں ریڈیو سنتا ہوں آپ کا, تو مجھے اچھا نہیں لگتا کہ آپ اپنے ملک کی برائی بہت کرتی ہیں. مطلب ایک چیز کو, بری چیز کو ابھار کے پیش کرنا, اپنے گھر کی چیز کو ابھار کے پیش نہیں کرنا. میں تو گاڑی چلا رہا, مجھے نہیں بتایا نہ میں کسی پارٹی سے تعلق تھا. اکثر اوقات کبھی آپ کسی کتاب تو فوج کو برا کہتی ہیں, لیکن اگر کوئی چیز غلط ہے تو اس کا کم از کم انٹرنیشنل اپنے آپ کو ابھارے تو نہیں نا, اچھی چیز کو بیان کریں. اکثر اوقات آپ کوئی کتاب لے لیتی ہیں اور اس میں کوئی بھی جو غلط چیز ہے, تو انہوں نے پیسے بانٹے تو یہ کیا, تو یہ چیز نہیں ہونی چاہیے. اپنے گھر کو پرومیننٹ نہ کریں غلط بیانی دکھا کے.
آپ کا بہت شکریہ کہ آپ نے مجھے کہا, اور مجھے بہت دکھ ہے اس بات کا کہ میرا خیال ہے میں تو کور اپ ہی بہت کرتی ہوں. مجھے احساس ہے کہ ہر نظام کے بیچ میں کوتاہیاں بھی ہوا کرتی ہیں, چاہے آپ کینیڈا کی بات کر لیں. کینیڈا میں بھی دیر واز اے ٹائم کہ پاکستان کینیڈا میں پولیس کے اگینسٹ مظاہرے ہوئے تھے. مجھے تو لوگ شاید اسی بنیاد پہ دے ہیٹ می ٹو ڈیتھ, کیونکہ چاہے وہ کینیڈا کی پولیس کی بات ہے چاہے وہ پاکستان کی بات ہے, میں تو پاکستان کو, میں تو کہتی ہوں اس ملک کے ریسورسز کے. آپ یقین کیجئے گا کہ میں نے آج ہی بلوچستان میں 100 ڈیمز کا پروجیکٹ نکالا ہوا تھا جو میں نے آپ کے ساتھ شیئر کرنا تھا. اجی آج ہی اگر میں بارشوں کے حوالے سے بات کروں تو, کیونکہ پاکستان میں اس وقت بڑی لے دے ہو رہی ہے کہ گورنمنٹ کی نااہلی ہے کہ انہوں نے پانی کا, تو میں نے کہا کہ اس سسٹم کو جس پہ میں نے یو اے کی مثال دی اور میں نے آپ سے یہ شیئر کیا, آپ سے نہیں مطلب میں نے ایز اے ہول شیئر کیا کہ انسان نے اتنا انٹرفیئر کیا ہے انوائرمنٹ کے بیچ میں کہ یہی بارشیں ایگزیکٹلی چائنا جس نے وان میں کووڈ پہ کنٹرول کر لیا تھا, وہاں جو بارشیں ہوئی ہیں اتنی طوفانی بارشیں ہوئی ہیں. میں نے بیلجیم کا ذکر کیا مگر ساتھ ہی پھر میں نے یو اے کا بھی ذکر کیا. انڈیا میں اس وقت آپ بنگلہ دیش کی صورتحال دیکھیں کہ کیا صورتحال ہے. تو یہ میں تو بلکہ کور کرتی ہوں. جہاں تک ابھی آپ نے ذکر کیا نا کہ فوج کے حوالے سے, وہ جنرل مشرف
نہیں ہے. لیکن میری بات سنیں, میرا مقصد یہ نہیں ہے. نیوز تو نیوز ہوتی ہے لیکن سب کینیڈا کے حوالے سے بات کریں, لوکل خبریں ہیں اور یہاں پر بھی بہت ساری ایسی چیزیں ہوتی ہیں جن کو پرومیننٹ نہیں کیا جاتا. آپ ہمارے ملک کی چیزیں انٹرنیشنل میں خراب چیزوں کو کوشش کرنا چاہیے کہ ہمارے اندر خرابیاں ہیں, لیکن خرابیوں کو مزید انٹرنیشنل لیول پہ دکھائیں تو اچھا نہیں لگتا.
آئی اگری, آئی اگری. ابھی جو میں نے آپ سے یہ جو الیکشن کی بات کی نا, کیونکہ ہوتا ہی ہے, آپ نے نہیں دیکھا مگر آپ نے سنا. میں بالکل آپ سے 100% اگری کرتی ہوں, اور بلکہ پازیٹیوٹی کی مثال میں نے پروگرام کے شروع میں کل رات کو ہاسپٹل کا ایک واقعہ بتایا کہ جب ہم ڈپریسڈ ہوتے ہیں تو ہم سارے ڈپریسڈ تھے, ایک ڈاکٹر آیا اس نے ایک جوک کیا, اس کے بعد مریضوں کے چہروں کے اوپر بھی بشاشت آ گئی تھی. میرے بعض چیزیں ہوتی ہیں ایگزیکٹلی ہم ایک پیج پہ نہیں ہوتے. اس چیز کو میں نے شاید, اگر آپ نے ابھی جو میں نے یہ جو دھاندلی کی ابھی ایک ویڈیو شیئر کی ہے نا, تو لوگوں نے اس ویڈیو کو, اور آج کے پروگرام میں میں نے بلکہ یہ کہا تھا کہ واٹس ایپ پہ بلیو مت کریں, یہ ویڈیو اس وقت میں ڈال دی گئی ہے مگر یہ اس الیکشن کی نہیں, نہ معلوم یہ کس الیکشن کی ہے. آج سے 7 سال پرانی بھی ہو سکتی ہے, 8 سال پرانی بھی ہو سکتی ہے, اب کی بھی ہو سکتی ہے, مگر یہاں پر اگر میں نے ذمہ دار ٹھہرایا ہے تو اس شخص کو, اگر میں جھوٹ میں کسی کے لیے مہر لگا رہی ہوں تو میرے ضمیر کو آنسریبل ہونا چاہیے رادر دین ہولڈنگ ادرز. تو شاید میری تھیم کچھ اور تھی, میں اس لحاظ سے کنوے نہیں کر سکی, مگر جہاں تک رہا پاکستان کے لحاظ سے تو ماجد بھائی کی بڑی لوگ مجھے اکثر کمپلین کرتے ہیں, میسج بھی ہمارے نام پہ دیتے ہیں کہ وہ پاکستان آرمی کی برائی نہیں سنتے. میں نے ایوری منڈے کو ہم نے کوشش کی کہ ایک جرنل کو لے کے آئیں تاکہ یہ جو ابہام, یہ جو گیپ کریٹ کیا جا رہا ہے بٹوین دی آرمڈ فورسز اینڈ دی ہیومن بینگز, جسٹ ٹو ریموو دیٹ گیپ وی ارینج دس سیشن آن منڈیز کہ ان لوگوں سے آپ کے ڈائریکٹ سوال جواب کے ساتھ. کیونکہ ہوتا یہ ہے کہ جب ہم کمیونیکیشن نہیں کرتے نا تو کمیونیکیشن گیپ کی وجہ سے, اور یہ جو سوشل میڈیا 6th جنریشن وارفیئر جو ہے, یہ برین واش کیا جا رہا ہے ہمارا, ہمارے اپنے ماں باپ کے اگینسٹ, ہمارے اپنے اداروں کے اگینسٹ, ہماری اپنی آرمی کے اگینسٹ. تو وہ Anyways, I'll be more cautious next time. And let me tell you one thing. I took you on the air.
आप समझ गए, मैं भी आपकी बात समझ गया. जैसे मिसाल के तौर मैं गाड़ी चला रहा हूँ.
जी.
अब मैं आधी बात मुझे नहीं पता कि कब से क्या बात चल रही है. मिसाल के तौर पे. तो मतलब मेरे मुल्क का जो इम्प्रेशन है ना वो कम से कम यहाँ भी बहुत सारी चीजें
मैं आपसे एग्री
खुद मैं खुद बताऊँ मेरी मैं क्या बोलूँ कि यहाँ का मेडिकल सिस्टम कैसा है. मेरी माँ की डेथ हुई सिर्फ मेडिकल सिस्टम की वजह से.
आप अपनी वालदा की बात करते हैं. मेरे तो शौहर गए और मुजफ्फर अली का क्या था. हम 3 मार्च से लेके 15 मार्च तक 5 दफा डॉक्टर के पास गए. 5 times एंड एवरीथिंग. और वो टेस्ट 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 के बीच में बंदा हाथ से निकल जाता है.
बिल्कुल. अब मुझे मैं अपना एक्सपीरियंस मैं किसी और पे नहीं जाता हूँ. मतलब मैं चाहता हूँ मेरा मुल्क जो है वो थोड़ा सा ठीक है. हम वही के अगर हम वहाँ के नहीं तो हम यहाँ के
सर क्या? मैं आपको
बहुत शुक्रिया सर.
मैंने तो पाकिस्तान के जर्नलिस्ट को भी जब लिया तो मैं यहाँ का कंपैरिजन दिया करती होती हूँ. आज का जो ये मैंने किया ना तो वो कंपैरिजन था बारिश का. शायद आपने मेरा वो प्रोग्राम नहीं देखा कि पाकिस्तान के बारे में कहा जा रहा है गवर्नमेंट की गलती है, उसकी गलती है, उसकी गलती है, लोगों की गलती है, इदारों की गलती है. तो मैंने तो बल्कि इस चीज को कवर किया था कि पाकिस्तान ही नहीं बारिशों ने पूरी दुनिया में इंग्लैंड में अमेरिका में बेल्जियम में चाइना में तमाम ममालिक के बीच में प्रॉब्लम इंडिया में बांग्लादेश में इन तमाम ममालिक में बारिशों ने जो तूफान इन इस सीजन में जो फैलाए हैं वो खुदा की पनाह. एनीवेज मगर आपको बहुत शुक्रिया. आई रिस्पेक्ट ऑल दीज कॉल्स. मगर बाज़ोकात हम वो कहते हैं ना हम मैं महरम कहता रहा आप वो मुजरिम. मैं महरम लिखता रहा वो मुजरिम पढ़ते रहे. बस एक नुक्ते ने महरम से मुजरिम कर दिया. जी अस्सलाम वालेकुम. जी
मैं अंदर हूँ जी. सलाम अलैकुम.
जिंदा. मैंने आपको बहुत दफा याद किया. पूछो क्यों याद किया. आज मैंने एक वीडियो शेयर करनी थी. वीडियो नहीं आज मेरे पास इन्फॉर्मेशन थी. बलूचिस्तान में 100 डैम्स प्रोजेक्ट है. और मजे की बात ये आमिर के पास और जीशान दोनों इस पे काम कर रहे थे बिकॉज आई वांटेड टू ब्रिंग दोज इमेजेस ऑन द एयर. 100 डैम्स प्रोजेक्ट. और 100 डैम्स प्रोजेक्ट में कहते हैं कि लुक एट दिस. जो लोग स्क्रीन पे देख रहे हैं आप इसको देख भी सकते हैं. ये मेरी आज की तैयारी थी कि मैं 100 डैम्स. और कहते हैं कि वहां पर जब इन डैम्स को बनाने लगे तो मुश्किल लगता था कि ये डैम्स बनेंगे. मैं अभी आपको मुकम्मल तौर पर एयर पे लूंगी मगर मैं चाहती हूं कि आपके साथ क्योंकि मैंने इस खबर को पढ़ते हुए आपको 100 बार याद किया. 100 बार नो एग्जैजुरेशन. वो कहते हैं कि बलूचिस्तान में 100 डैम्स प्रोजेक्ट. अगर आप इसको गूगल करें ना रहमान हबीब कंसल्टिंग पीटीवी यहां पे इंजीनियर सर्वे के लिए इलाके की तरफ निकलना चाह रहे थे. पहाड़ों पर मौजूद इलाके में दाखिले की इजाजत नहीं मिली. मुकामी अकाबरीन की मिन्नत समाजत के बाद सिर्फ 2 घंटे के लिए शुरू में जाने का काम किया. मेन स्ट्रीम पे इसकी बढ़ा चढ़ा के इसको बयान नहीं किया गया. बहरहाल वहां कहते हैं जब बारिश होती है 2-4 दिन 5 दिन के लिए पानी रहा करता होता था और उसके बाद फिर वही खुश्की. और वो अब उन्होंने क्या किया खुशक पहाड़ों और पत्थरों से अटे इलाके में जब बारिशें होती हैं तो इन्होंने 26 डैम्स 100 डैम्स प्रोजेक्ट इसका नाम है 26 डैम्स बनाने का कहा है. अभी वहां पे एक नील रिवर है जिसके ऊपर उन्होंने ये डैम बनाया. और कहते हैं अल्टीमेटली जो यहां के वडेरे थे ना उन्होंने भी इसमें सपोर्ट किया. इंजीनियर्स लाहौर से मकरान के इस दूर दराज इलाके में जाकर सर्वे और डिजाइन का काम करने का इरादा जाहिर किया तो एक उनके पागलपन करार दिया गया. तहम इमरान दुरानी और उनके नायब इब्राहिम मैंगल और सफीउल्लाह साहब ने इंजीनियर्स की गाड़ियां खुद ड्राइव की और इलाके में ले गए. कहा कि पहली गोली हम अपने सीने पर खाएंगे. और वो खामोश शिरू जिन्हें इस यहां स्टेटस का कोई ख्याल नहीं किया लगन से अपना काम किए गए और बिना किसी लाइक और कमेंट के. कोई इसको पब्लिसाइज नहीं किया गया. कहते हैं इतने मुश्किल इलाके में कोई ठेकेदार काम करने का तसव्वुर भी नहीं किया जा सकता था. दूर दूर तक सीमेंट सरिये के मिलने का इम्कान. कहते हैं कि जब नियत काम करने की हो तो लो. अल्टीमेटली इन्होंने चंद एक डैम्स बना दिए एंड मोर डैम्स आर ऑन द वे. जरदारी साहब मेरे साथ हैं. रोम वॉज नॉट बिल्ट इन अ डे. रूम वॉज नॉट बिल्ट इन अ डे. एनी वे जरदारी साहब अब आप हुक्म करें. अभी जो भाई कॉल किए थे ना आप तो ये कह गए. अब जरदारी साहब को तो गिला ही हमसे ये है कि हम पाकिस्तान की तारीफ बहुत करते हैं. जरदारी साहब को तो गिला ही हमसे ये है कि हम पाकिस्तान की फौज की बहुत तारीफ करते हैं. जी जरदारी साहब आपके कॉल करने का शुक्रिया. हुक्म करें.
पाकिस्तान भी हमारा है, फौज भी हमारी है. हमें हम आपस में बात करते हैं, कोई ऐसी बात नहीं है. जनरल साहब से मेरी बात हुई थी लास्ट टाइम, बहुत अच्छा लगा था. ये जो हमारा सिविलियन का और आपस का गैप है ये दूर होना चाहिए.
कम्युनिकेशन से ही दूर होगा ना.
जी बिल्कुल. देखिए बात सुने भाई साहब, जिस वो बे से सोच रहे हैं ना, एक उनका अपना व्यू है. लेकिन ये है कि अच्छा मैं पहले से थोड़ा सा मजाक कर लूं.
हाँ करो.
ये देखिए पीपुल्स पार्टी की और मुराद अली शाह की और बिलावल भुट्टो की नाकामी है कि सिंध में इस्लामाबाद डूब गया. ये
चले सिंध में इस्लामाबाद डूब गया
और लाहौर भी डूब गया.
आपको पता है कि बेल्जियम में कितनी बारिश हुई है.
अब मजाक ही कर रहा हूँ ना. ये नाहली है ना कि ये नाहल वजीर आला पीपल्स पार्टी का और चेयरमैन जो इस्लामाबाद डूब गया, ये क्या कर रहे हैं कराची में बैठ के.
नहीं, 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 तो बारिशें हुई ही इतनी शदीद.
अच्छा फिर वो चेयरमैन का वो वर्ड को जब ज्यादा बारिशें होती तो ज्यादा पानी आता है.
अच्छा एक बात मुझे बताओ कि जब कोविड कहाँ से आया था. अब मजाक की बात भी तो करें. कोविड कहाँ से आया था. चाइना से आया था.
नहीं मैं नहीं चाइना पे ब्लेम करूंगा.
मगर अमेरिका तो ये कहना ना चाइना से. आज बल्कि वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन ने
ट्रंप की बातों पे नहीं मैं बिलीव
करता. नहीं 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 अभी क्या हुआ है कि वर्ल्ड हेल्थ आज की बल्कि ये न्यूज है. वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन ने चाइना के लिए अमेरिका की रिकमेंडेशन है चाइना के लिए कि अब अपनी लेबोरेटरीज को विजिट करवाएं, ऑडिट करवाएं. तो चाइना ने कहा सवाल ही नहीं पैदा होता हम ऑडिट करवाएंगे. हम नहीं ऑडिट करवाएंगे, आप हमारी शरायत देखिएगा कि हमारी शरायत क्या है. मगर चाइना ने आज तक वॉन की कितनी डेथ्स हुई हैं, कितने केसेस हुए हैं. उन्होंने वॉन से निकल के बीजिंग की तरफ भी कोविड को नहीं जाने दिया था. कितना कंट्रोल कर लिया. मगर ये जो हालिया बारिशें हुई हैं शहर के शहर बह गए.
देखें जमहूरियत में और सोशलिस्ट माशरे में डिफरेंट फर्क होता है. आजाद माशरों में दूसरी बात होती है. वहां पे जो है ना जो प्रेसिडेंट और प्राइम मिनिस्टर और उनकी कम्युनिस्ट पार्टी सोचती है फिर वही होता है. अच्छा मैं उसके मामले में नहीं जा रहा हूँ. बलूचिस्तान में बिल्कुल डैम बनने चाहिए, सीपेक के सम्राट पहुंचने चाहिए, सिंध में चोटियारी डैम बनना चाहिए और मंचर को जो बर्बाद किया गया लियाकत जतोई और नवाज शरीफ ने उसमें जो ला के सिमनाला डाला और वो बलूचिस्तान और सिंध के पहाड़ों से ताकि जेरीन सिंध उसमें बदीन ठट्टा हैदराबाद कराची के लिए पानी स्टोरेज करना था, मोहतरमा का काम था वो नहीं पूरा हुआ, उसको पूरा करना चाहिए. डैम बनने चाहिए ताकि मैं ये कहता हूँ कराची और हैदराबाद के दरमियान हम चलते हैं तो वहां कितनी रिवर्स हैं उसके ऊपर स्पिलवे बना के आजकल टेक्नोलॉजी आ गई है और मैं खुद अपने फार्म पे लगाने जा रहा हूँ तीन और वो सोलर पैनल के जरिए हम पानी जो है नीचे से निकाल के लिफ्ट करके जमीनों को खेतों को लगा सकते हैं. तो बलूचिस्तान में कोई चंद ऐसे लोग हैं जो अनासिर हैं. कल एक वो बहुत ही प्यारी एक लड़की बेटी थी बलूचिस्तान की, वो कह रही थी कलाद से उसका ताल्लुक था मकर
पाकिस्तान के बारे में कि पाकिस्तान हमारा है और बहुत प्यारा बयान है.
बहुत प्यारा बयान था. यही है देखें आप अगर इंडिया ये समझता है कि बलोचों को छेड़ के कुछ डिसबैलेंस करेगा मामला तो तारीख में बलोचों को मत भूले. जब बाबर भगोड़ा भागा था तो यही बलोच थे जिन्होंने दिल्ली जाके फतह किया था.
सही.
तो
ऐसा मैं जरदारी साहब आपकी नॉलेज बड़ी है और मैं आपसे एक बात करना चाहती हूँ. अभी आपने जमहूरियत और सोशलिज्म का जिक्र किया. कल की न्यूज थी अमेरिका क्वाड्रेट का. आप बताइए कि अमेरिका इस वक्त इंडिया को फुल सपोर्ट कर रहा है और उनके जो वजीर खारजा जनाब मिस्टर ब्लिंकन हैं ही इज वेरी क्लोज इन कॉन्टेक्ट विद मिस्टर कृष्णा जो उनके हम मनसब हैं इंडिया से. और उन्होंने कहा कि दुनिया की टू बेस्ट डेमोक्रेसीज आर वन इज अमेरिका एंड द अदर वन इज इंडिया. ठीक है
मैं जल्दी जवाब दे दूं क्या कहते हैं एयर टाइम बदले. अपने मुफाद के लिए अमेरिका ने हमारे पे जियाल हक को मुसलत रखा और मुजाहिदीन ताकि रशिया को तोड़वाए. इंडिया ये काम चाइना के खिलाफ कर ही नहीं सकता. इंडिया में इतनी जुर्रत ही नहीं है.
मगर आप इंडिया को, मेरा जो सवाल है, क्या डू यू थिंक इंडिया इज डेमोक्रेसी? आपको पता है कि वहां मुस्लिम्स के साथ क्या, मेरा दिल करता है मैं वो वीडियो भी लगवाऊं कि एक एक मुसलमान को पकड़ के, जैसे कहा जाता है कि कह अल्लाह और फिर देख गाली, ये वाली वहां पे क्रिश्चियंस के साथ क्या सलूक किया जाता है, वहां पे दलित के साथ क्या सलूक किया जाता है, वहां पर क्या यूरोपियन जो विजिटर्स थे उन्होंने भी बल्कि कहा था कि ये धब्बा है डेमोक्रेसी के ऊपर, तो कल उन्होंने कहा है, मुझे लगता है जिसकी लाठी उसकी भैंस वाली बात यह है कि आप जबरदस्ती कह देते हैं ये जमहूरियत है
और नहीं नहीं मैं ये तो बिल्कुल उसमें कोई दो राय नहीं। जो रिलीजियस एक्सट्रीमिज्म इंडिया में आ गया ना, वो जो शाइनिंग इंडिया था, जो सेक्युलरिज्म था, उस पर इन्होंने कालक मल दी, जो नेहरू और गांधी का जो मामला था इन्होंने, लेकिन ये एक टाइम पीरियड है। लेकिन इंडिया में क्योंकि जैसे अभी पाकिस्तान में भी बार बार इलेक्शन हो रहे, और आई होप कि ये कमिंग इलेक्शन में मोदी की पार्टी ही बिल्कुल खत्म हो जाएगी और उसके बाद जो
नहीं होगी, मोदी फिर जीतेगा और बड़ी अक्सरियत से जीतेगा,
नहीं तो वो फिर वही, फिर हम यही कहेंगे कि फिर उसको राह जितवा रही।
I love you.
मतलब आप पब्लिक में उसकी कोई इमेज ही नहीं है, पब्लिक उसको चाहे हिंदू हो, मुस्लिम हो, सिख हो, ईसाई हो, उसके मुखालिफ है, और फिर भी वो बंदा जीत रहा है, वो डब्बों में